नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। मन्त्री परिषदको गत असार 24 गतेको निर्णयबाट स्वीकृत यस नीतिले 22 वर्ष पुरानो राष्ट्रिय कृषि नीति 2061 औपचारिक रूपमा विस्थापित गरेको छ। संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारलाई व्यवस्थित गर्दै समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न ल्याइएको यस नीतिले उत्पादन, प्रशोधन, बजार र निर्यातसम्मको सम्पूर्ण श्रृंखलालाई समेट्ने प्रयास गरेको छ। कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले यो नीति ल्याइएको सरकारले जनाएको छ। नीतिले भूमि खण्डीकरण, बाँझो जमीनको वृद्धि, साज सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ़दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट रूपमा नीतिगत व्यवस्था पनि गरेको छ। आजको कार्यक्रममा सरकारले ल्याएको कृषि नीति 2083 यसले समग्र मुलुकको कृषि क्षेत्रमा पार्ने प्रभाव लगायतका सन्दर्भमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचन। डाक्टर साहब,
हजुर,
स्वागत छ यहाँलाई।
नमस्कार, धन्यवाद।
हजुर, अब लामो समयको गृह कार्यपछि सरकारले कृषि नीति जारी गरेको छ 2083। यसअघिको 2061 कृषि नीति विस्थापित भएको छ, प्रतिस्थापन भएको छ र समय अनुकूल चाहिँ यो समयको माग अनुसार यो नीतिलाई परिमार्जन गरेर भनौं नयाँ नीति ल्याइएको छ। अब नीतिको आवश्यकतालाई कसरी हेर्न सकिन्छ र यति लामो गृह कार्यपछि आएको नीतिले अहिले हामीले कृषि क्षेत्रमा गर्नुपर्ने, सम्बोधन गर्नुपर्ने थुप्रै विषयहरू छन्, यी विषयहरूलाई चाहिँ सम्बोधन गर्न सक्ला?
डेफिनेटली, यो किनभने यो नीति चाहिँले गर्छ नै भन्ने हो, किनभने नेपाल सरकारले अहिले यो लामो प्रयासपछि 5-6 वर्षको यो समीक्षा र होइन यो उसपछि यो आएको छ, यो गएको असार 24 गतिको मन्त्री परिषदको निर्णय अनुसार होइन यो नीति पुरानो 2061 सालको 22 वर्ष अगाडिको पुरानो नीतिलाई विस्थापित गरी यसलाई नयाँ यो राष्ट्रिय कृषि नीति 2083 होइन यो सुरुवात भएको छ। र वास्तवमा यो लिनुपर्ने मुख्य कारण के भने अहिले नेपालमा अब खास गरेर 3 मुख्य कारण हो यो नयाँ नीति ल्याउनु पर्ने। एउटा पहिलो त अब नेपाल संघीयतामा गएको र नेपालको संविधानले अब खाद्य अधिकार, खाद्य सम्प्रभुताको व्यवस्था, खास गरेर संविधानको आर्टिकल 36 चाहिँ त्यो व्यवस्था गरेको र संविधानको मर्म अनुसार पनि हामीले यो कृषि, यो खाद्य सुरक्षाको लागि कृषि एकदम महत्त्वपूर्ण छ, त्यो हिसाबले पनि ल्याउनु पर्ने थियो पुरानो नीतिमा अलिकति त्यो नयाँ संविधान अनुसार नभएको हुनाले पनि। र अर्को चाहिँ यो संघीय संरचना गइसकेपछि पहिले अहिलेको जुन चाहिँ कृषिको विकास चाहिँ अब धेरै को अधिकारहरू चाहिँ अथोरिटी अटोनोमी र कुराहरू स्थानीय तहमा गएको छ र केही प्रदेशमा पनि छ र संघीय संरचना पनि केही अधिकारहरू छन्, त केही अधिकारहरू साझा छन्, केही एकल अधिकार छ, खास गरेर कृषि प्रसार र कृषिको व्यवस्थापन गर्ने स्थानीय तहलाई दिएको छ त्यो एकल अधिकार। होइन, यो कुरालाई मध्यनजर गरेर पनि यो 3 तहको सरकारको बिचको अधिकारको कुरालाई लिएर पनि यो यो संघीयताको आधारमा यो नीति ल्याउनु परेको हो। र अर्को मुख्य कारण चाहिँ के, अर्को चाहिँ अहिलेको यो विगत 2 दशकमा, खास गरेर विशेष गरेर यो 1 दशकमा यो जलवायु सङ्कट एकदम बढ्दो क्रममा छ, यसले जलवायु सङ्कटको कारणले यो खाद्य सङ्कट, खाद्य असुरक्षा एकदम बढ्ने क्रममा देखिन्छ, यो क्राइसिस होइन, यो विपद आउने, कहिले यो सुक्खा, अतिवृष्टि, अनावृष्टिको समस्याहरू छन् त्यसलाई पनि एड्रेस गर्नुपर्ने अवस्था आएको हुनाले, र त्यसको साथै यो यो अन्तर्राष्ट्रिय स्तरमा पनि यो खास गरेर यो बजारको सक्स भनौँ, मार्केट सक्स, यो अन्तर्राष्ट्रिय युद्ध, यो विपद, विभिन्न कारण, कोभिडको कारणले पनि यो खाद्य असुरक्षा सङ्कटमा वृद्धि हुँदै गएको हुनाले पनि ती सङ्कटलाई, यो अन्तर्राष्ट्रिय सङ्कट, जलवायु सङ्कट र देशमा भएका अहिलेको नयाँ परिवर्तन र जनचाहना अनुरूप पनि कृषिको विकास गर्नुपर्ने आवश्यकता देखिएको हुनाले पनि यो आएको. र त्यसमा मुख्य अझ अहिले यो युवा प्लान, अब जमिन कृषियोग्य जमिन बाँझो हुने युवा कृषि प्लान, यो कृषितर्फबाट प्लान भइरहेको अवस्थामा यो कृषिमा अलिकति आकर्षण गर्ने, कृषिलाई एउटा सम्मानीय पेसाको रूपमा लिने र यो हाम्रो बद्ध एकदम यो आयात छ कृषिमा, ठुलो रूपमा बजेट घाटा छ भनौँ न, यो आयातमा यो व्यापार घाटा छ, त्यो घाटालाई न्यूनीकरणको लागि पनि एउटा आत्मनिर्भर मुखी कृषिको विकास गर्नुपर्ने आवश्यकता भएको हुनाले पनि यो नीति आएको हो भन्ने मलाई लाग्छ.
अब नीति आफैमा नराम्रो हुँदैन, विगतको 2061 को नीति पनि त्यो बेला समय सान्दर्भिक थियो र अहिले अब यो लामो 22 वर्षपछि पनि अब समयको माग अनुसार सँगै अब मुलुक संघीय संरचनामा गइसकेपछि संविधानमा उल्लेख भएका विषयहरूलाई सम्बोधन गर्न पनि यो नीति आवश्यक थियो. अब यो नीतिको कार्यान्वयन चाहिँ महत्वपूर्ण हो, यो अहिले आएको नीति पनि निकै महत्वपूर्ण छ. अब आयात प्रतिस्थापन, निर्यात प्रवर्धन गर्ने सन्दर्भ होस् होइन, अब युवा पलायनदेखि लिएर जलवायु परिवर्तनको जुन खालको पछिल्लो समय प्रभाव परेको छ कृषि क्षेत्रमा, अब यसलाई सम्बोधन गर्ने गरी पनि यो नीतिमा उल्लेख गरिएका छ विषयहरू. अब यो नीतिको कार्यान्वयनको सन्दर्भमा छ नि, अब यो चाहिँ चुनौतीपूर्ण छ कि, अब यसलाई चाहिँ कसरी हेर्नु छ, यो नीति चाहिँ नीतिमा भएका विषयहरू छ नि, यो कार्यान्वयनको सन्दर्भमा, कार्यान्वयनको पाटोमा कुरा गरौँ न.
कार्यान्वयन निकै चुनौतीपूर्ण छ किनभने कृषि एकदम बहुआयामिक विषय भएको हुनाले यो अन्तर मन्त्रालय, अन्तर निकाय र अन्तर सरकारको बीचमा समन्वय बिना यो कार्यान्वयन गर्न एकदम कठिन छ. किनभने कृषि भनेको यो चाहिँ उत्पादनको कुरा मात्र होइन, यो त्यसमा त भण्डारण होइन, वितरण प्रणाली, बजारीकरण र यो पोषण सुरक्षाको, खाद्य सुरक्षा र पोषण सुरक्षा, त्यसमा पनि अहिलेको अब सुरक्षित खान पाउने अधिकारको कुरा छ. जस्तो होइन अब यो विषादी रहित होइन, यो स्वस्थ किसिमका न्युट्रिसियस हेल्दी खाना पाउने अधिकार जुन संविधानले व्यवस्था गरेको छ त्यो पनि कार्यान्वयन गर्नलाई निकै कठिन छ, यो निकै कठिन नै छ यहाँले भन्नुभएको. र यो कार्यान्वयन गर्नलाई यो तीन तहको सरकारको बीचमा समन्वय, अन्तर मन्त्रालयको बीचमा पनि समन्वय, किनभने यो कृषिको उत्पादन वृद्धि र को लागि चाहिने यो सिँचाइ अति महत्त्वपूर्ण छ, त्यो कृषि मन्त्रालयभन्दा बाहिर छ. त्यस्तै गरेर अब यो भूमिको उपयोग, बाँझो जमिनको उपयोग गर्नलाई भूमि प्रशासन होइन अहिले सहकारी र सङ्घीय मामिला मन्त्री बेग्लै छ. र यो कृषिलाई औद्योगिकरण, व्यवसायीकरण गर्नुपर्ने कुराहरू छन्, त्यो औद्योगिकरण र व्यवसायीकरण र गर्ने कुराहरू, व्यापार आदिलाई प्रतिस्थापन गरेर निर्यात बढाउनु पर्ने, यो कुनै वाणिज्य नीति, उद्योग नीतिसँग सम्बन्धित छन्, यो उद्योग मन्त्रालय र होइन वाणिज्य मन्त्रालयसँग सम्बन्धित छ. त्यस्तै गरेर एकदम सुरक्षित स्वस्थ खाना पाउने अधिकारको कुरा गर्छौँ, विषादी रहित स्वस्थ पोषणयुक्त खानेकुरा जुन छ अहिले खाद्य स्वास्थ्य मन्त्रालय, खाद्य स्वच्छता मन्त्रालय भनेर अब खाद्य स्वच्छताको कुरा उता छ. त्यस कारण यो अन्तर मन्त्रालयको बिचमा समन्वय ल्याउनु नै एउटा ठुलो चुनौती छ. यसलाई अब अहिलेको अब सरकार अब एउटै पार्टीको र राजनीतिक कमिटमेन्ट पनि भएको हुनाले त्यो समन्वयको लाई निकै अलिकति सहजीकरण हुन्छ र पोलिटिकल कमिटमेन्ट पनि छ जस भन्ने मलाई लाग्छ. र अर्को चाहिँ तीन तहको सरकारको लागि पनि समन्वय गर्नुपर्ने कुराहरू र अन्तरिम निकाय, अरू सङ्घ संस्थाहरू जस्ता अब यो निजी संस्था, कृषि कृषकहरूको सङ्घ संस्थाहरू होइन, यो विकासी सङ्घ संस्थाहरूको बिचमा पनि समन्वय गर्नुपर्ने कामहरू पनि छ. त्यसको लागि पनि अब गर्नुपर्ने होइन, यो त्यसमा संरचनागत सुधारहरू गर्नुपर्ने, समन्वयका खाकाहरू तयार पार्नुपर्ने र त्यो प्रोएक्टिभली लाग्नुपर्ने हुन्छ. र यो सबभन्दा ठुलो त यसको लागि लगानी हो, इन्भेस्टमेन्टको कुराहरू छ होइन, इन्भेस्टमेन्ट लगानीको लागि अब ठुलो लगानी नभइकन यो होइन यो कार्यान्वयन हुने अवस्था पनि कठिन छ. त्यसको लागि पनि लगानी जुटाउनु पर्ने, निजी क्षेत्रको लगानी, यो ब्याङ्किङ सेक्टरदेखि लिएर निजी र किसानको आफ्नै लगानीदेखि लिएर यो वैदेशिक लगानी पनि को बिना पनि यो अलिक कठिन छ. यो सबै यो यसले नीतिले जुन राखेका उद्देश्यहरू परिपूर्ति गर्नलाई, यी सबै कुराहरू गर्नलाई अब जनशक्तिको पनि अब अभाव छ होइन, एकदम अब जनशक्तिको पनि पुरा गर्नुपर्ने यी कुराहरू छन्, चुनौती छन्. तर यसलाई यसलाई कार्यान्वयनको लागि अब राजनीतिक शक्तिको जुन चाहिँ पोलिटिकल कमिटमेन्ट इच्छा शक्ति नै छ नि भन्ने मलाई लाग्छ। त्यो भयो भने त्यसकोलाई हामीले अब कार्यान्वयन गर्नलाई सकिन्छ भन्ने।
अब कृषिमा हामीले सम्भावना खोजिरहँदा कृषिमा लगानी महत्वपूर्ण हुन्छ, यहाँले उल्लेख गरिहाल्नु भयो। तीनै तहको सरकारको प्राथमिकता कृषिमा हुनुपर्छ। तथापि अब अहिले हेर्दा संघीय सरकारको बजेट हेर्दा, सँगै प्रदेश र स्थानीय तहले ल्याएका उनीहरूको बजेट हेर्दा पनि कृषिमा लगानी गर्ने सन्दर्भ त्यति प्राथमिकतामा नदेखिएको पाइएको छ। संघीय सरकारको बजेट हेर्दा पनि खासै एउटा साना किसानहरूले अनुभूति हुने गरी त्यो बजेटमा ती विषयहरू समावेश गरिएको देखिँदैन। अब ठूला 2-3 करोड लगानी गर्नेहरूलाई केही किसिमको छूट गर्ने व्यवस्था बजेटमा ल्याएको छ। तथापि अब कृषि भन्ने बित्तिकै अब स्वरोजगारी भनौ न को विषय पनि हुन्छ, त्यहाँ सानो लगानी गरेर आफ्नो जीविका चलाउने विषय पनि हुन्छ। सँगै अब यो नीतिमा युवा पलायन रोक्ने महत्वपूर्ण विषय पनि छ। तथापि अब कृषिमा लागेका युवाहरू कृषिमै टिकी नराखेको, टिकिरहन मुस्किल परेका हामीले देखेकै छौं। अब यो सन्दर्भमा कसरी अब एक हिसाबले तीन तहको सरकारको प्राथमिकता र युवा पलायन रोक्ने सन्दर्भमा युवालाई चाहिँ कृषि कर्ममा कृषिमा टिकाइ राख्ने सन्दर्भमा कसरी अगाडि बढ्नु पर्ला सरकार?
एकदम राम्रो कुरा भन्नुभयो। अब एउटा सबभन्दा ठुलो कुरा त यो युवा पलायन सबभन्दा, किनभने अहिले ठुलो श्रमको अभाव, कृषिको उत्पादन लागत निकै वृद्धि भइरहेछ, त्यसमा एउटा श्रमको अभावले पनि महँगो भएको छ होइन। एउटा त्यो श्रमको अभाव एकातिर छ भने अर्को उत्पादन लागतमा श्रमको मूल्य को वृद्धि भएको हुनाले त्यो अब त्यसको उत्पादन लागत पनि वृद्धि भएको छ। त्यसको साथै अब यो अरू कृषि सामग्रीको जुन चाहिँ लागत पनि वृद्धि हुने होइन, सबै कारणले गर्दा पनि यो यो युवा पलायन हुने समस्या आएको छ। र त्यसमा फेरि खुला अर्थतन्त्र र हाम्रो अहिले युवालाई अब बाध्यकारी बनाउन पनि नसकिने होइन, ग्रामीण क्षेत्रमा कृषिमा लगाउन गाह्रो छ, यी कुराहरू समस्याहरू छन्। तर पनि अब अहिले के भने अब अहिलेको अबको नीति भनेको जसरी हुन्छ जसरी भए पनि युवाहरूलाई कृषितर्फ एउटा सम्मानित पेसाको रूपमा यसको आकर्षण बढाउने र सम्मानित पेसाको रूपमा स्थापित गर्ने त्यो नै अहिले मुख्य चुनौती छ र त्यसमा लाग्नुपर्छ भन्ने हो। त्यसमा पनि खास गरेर पहाड र हिमाली भेकमा यो जनसङ्ख्याको एकदम वृद्धि न्यून छ, नेगेटिभ नै हुने गइरहेछ, हामीले यसलाई डिपपुलेसन भनेर भनिरहेछौँ। यो युवा प्लान हुने जनसङ्ख्या पहाड र हिमाली भेक बाँझो जमिन एकदम वृद्धि हुने र युवा प्लानको कारणले अब एउटा श्रम शक्तिको अभाव र उर्वर कृषि भूमि चाहिँ बाँझो रहने र त्यसमा अब वन्यजन्तुको आक्रमण होइन, यी विभिन्न कारणले पनि अब जलवायुजन्य सङ्कटले पनि यो कृषि युवाहरूलाई झन् यो प्लान हुनुपर्ने बाध्यता छ, किन कृषि कर्म गर्नलाई कठिन छ। त्यस कारण अबको रणनीति भनेको कसरी हुन्छ, अब हामीले यो बाँझो जमिनको सदुपयोग गरेर त्यो इन्सेन्टिभाइज गर्ने, कृषिलाई कसरी सम्मानित पेसाको रूपमा लिने, त्यसमा खास गरी कृषि शिक्षामा पनि कृषिको एकदम उत्पादन र व्यवसायीकरण गर्ने खाले त्यो कृषि शिक्षाको पनि विकास गर्नुपर्नेछ। अर्को चाहिँ यो जनशक्तिको युवा जनशक्तिलाई क्षमता अभिवृद्धि गर्ने, यो खास गरी नवीनतम प्रविधि र पुँजीमा पहुँच ल्याउनुपर्ने र पूर्वाधारको विकास, खास गरेर यो अहिलेको सरकारको अहिले बजेट बढी चाहिँ पूर्वाधारमा गएको छ। त्यो पूर्वाधार भनेको यो यातायात बजारको पनि विकास बिना पनि कृषिको विकास हुन सम्भव छैन र सिँचाइको विकास त्यो क्षेत्रमा गएको छ। कृषिको कृषि सँगै कृषि मन्त्रालय मार्फत आउने बजेट चाहिँ न्यून छ, अहिले कम भएको देखिन्छ, तर आगामी दिनमा यसलाई वृद्धि गर्नुपर्ने निकै आवश्यकता देखिन्छ। तर अरू पूर्वाधारमा अलिकति अब भएको सीमित बजेटमा अलिकति पूर्वाधार क्षेत्रमा गएको छ, किनभने पूर्वाधारको विकास बिना, यातायातको विकास बिना बजारीकरण सम्भव नहुने, खर्च जुन उत्पादन लागत चाहिँ र बजारीकरणको लागत पनि घटाउन नसकिने र त्यो कनेक्टिभिटी र यातायातको र पूर्वाधारको विकास बिना, शिक्षाको विकास बिना फेरि युवाहरूलाई पनि कृषिमा आकर्षण गर्न पनि नसकिने यो अवस्था सिर्जना भएको छ। त्यस कारण त्यो एउटा पूर्वाधारमा लगानी आवश्यक छ, त्यसको साथै पनि उत्पादनमा पनि लगानी गर्नुपर्ने र त्यसको बजारीकरण र निर्यात जन्ने उच्च मूल्यका कृषि वस्तुहरूको, खास गरेर अहिले उत्तर दक्षिणको राजमार्गहरूको जुन चाहिँ कनेक्टिभिटी यातायातको सुलभ व्यवस्था भइरहेको छ हुँदैछ भनौँ न, र पूर्व पश्चिम राजमार्ग यो पुष्पल्ला राजमार्गको पनि यो सकिने अवस्था छ होइन, हुलाकी राजमार्ग, यस कारण उत्तर दक्षिण र पूर्व पश्चिम राजमार्गको जुन यातायातको सुविधा हुन्छ त्यो एरियामा उच्च मूल्यका कृषि वस्तुको व्यवसायीकरण बजारीकरण गर्ने र त्यसले गर्दा उत्पादन चाहिँ अलिकति यातायात भएको ठाउँमा उत्पादन लागत कम हुने र बजारीकरण गर्न सकिने त्यो किसिमको नीति ल्याउनु पर्छ, र त्यसमा अब हामी अब यो त्यो खाले आगामी नीतिहरूमा कार्यान्वयनको पक्षमा पनि लागिरहेको छौँ भन्ने कुरा हो। र अर्को यो अर्को चाहिँ लगानी सबभन्दा ठुलो कुरा इन्भेस्टमेन्टको कुराहरू, अब निजी क्षेत्रको लगानी ब्याङ्किङ क्षेत्रको लगानी पनि कृषिमा कम छ, किनभने निजी लगानीमा किसानको आफ्नो सीमित साना किसानको अब सेभिङ चाहिँ जुन चाहिँ आफ्नो खर्चले आफूले खाना नै होइन आफ्नो खाना खर्च नै पुर्याउन नसकिने अवस्था छ, त्यो त्यस कारण अब यो पुँजीको भनेको ब्याङ्किङ सेक्टर हो ठुलो, र ब्याङ्किङ सेक्टरको संस्थाका जुन चाहिँ लगानी हो एकदम कृषि क्षेत्रमा कम छ, त्यसलाई कसरी आकर्षण गर्ने र सरलीकृत ब्याजमा अनुदान मार्फत सही किसानले त्यो अनुदान प्राप्त गर्न सक्यो भने, जस्तै किसान क्रेडिट कार्डको अहिले यो बजेटको कार्यक्रममा आएको छ, कसरी किसानहरूको सही किसानको सूचीकरण वर्गीकरण गर्न सकियो भने र त्यो त्यसको आधारमा किसान क्रेडिट कार्डको आधारमा सही किसानले अनुदान पाउने पुँजी या लोन कृषि लोन पाउने त्यो व्यवस्था त्यो संरचनागत सुधार का कुराहरू कार्यक्रमहरू पनि अब सुधार गर्नुपर्ने छ। र अर्को चाहिँ यो साना किसानको लागि अति किनभने साना किसानको कृषितर्फ आकर्षण बिना यो हाम्रो यो गरिबी निवारण पनि सम्भव छैन त्यो कुरा हो, केही त्यो त्यस कारण अब यो कृषि बिमामा विशेष अहिले पनि अब कृषि बिमामा अब सहुलियत दर छ अहिले पनि व्यवस्था गरिएको छ, त्यसलाई कसरी सही रूपमा किसानहरूको यो जोखिम न्यूनीकरण गर्नलाई उत्पादन खास गरेर कृषि बालीको उत्पादनमा हुने जोखिम यो जलवायुजन्य जोखिमदेखि लिएर विभिन्न अरू जोखिमहरूलाई न्यूनीकरण गर्नलाई बिमा अति आवश्यक छ, त्यो बिमामा पहुँच बढाउने र कृषि बिमा र कृषि कर्जाको समन्वय गराएर अब त्यो किसिमको पहुँच बढाउन सक्यो भने अलिकति स्थानीय आफ्नै व्यक्तिगत किसानले पनि साना किसानले पुँजीगत लगानी गर्न सक्ने र ठुलो अलि लगानी गर्नलाई निजी क्षेत्रको स्वदेशी निजी क्षेत्र र विदेशमा हुने नेपालीहरू प्रवासी नेपालीहरूको लगानी पनि कृषिको यो व्यवसायीकरण आधुनिकीकरण र औद्योगिकरणमा उहाँहरूको लगानीलाई पनि कसरी आकर्षण गर्ने भनेर त्यो किसिमका अलिकति यो बजेटमा पनि त्यो कुराहरू आएको छ, त्यसलाई कार्यान्वयनमा लग्नुपर्ने देखिन्छ। त्यस कारण अब सबभन्दा ठुलो त कुरा के हो भने अहिले चाहिँ बाँझो जमिनको प्रयोग गर्ने कसरी सदुपयोग गर्ने अब त्यो चाहिँ त्यसलाई अब भूमि बैङ्कको अहिले यो अहिलेको बजेटमा पनि आएको कुरा हो र अहिले भूमि बैङ्कको कृषि खास गरी भूमि सहकारी र यो सङ्घीय मामिला मन्त्रालय मार्फत यो अहिले यही असारको यही अन्तिमतिर भूमि बैङ्कको कार्यविधि पनि होइन अब यो पास भएको छ, त्यो मार्फत स्थानीय तहलाई भूमि बैङ्क सञ्चालन गर्नलाई पनि अब यसले यो अधिकार स्थानीय तहलाई दिएको छ, स्थानीय किनकि कृषि भनेको स्थानीय स्तरको हो, स्थानीय सम्भावना स्थानीय विशेषताको आधारमा कुन कुन ठाउँमा निजी जमिन बाँझो छ त्यो बाँझो जमिनमा स्थानीय तहमा अब त्यो जानकारी दिने होइन त्यो दर्ता गर्ने त्यसको आधारमा भूमिहीन गरी विपन्नलाई त्यो बाँझो जमिनको प्रयोग मार्फत कृषि उत्पादनमा आकर्षण गराउने भन्ने किसिमको यो भूमि बैङ्कको कार्यविधि बनिरहेछ होइन, र त्यो मार्फत पनि त्यसमा पनि अझै पनि त्यो कार्यविधिलाई अझ त्यो भने कसरी जे एकीकृत उत्पादनको आधारमा किनभने कृषि उत्पादन मा किनभने एकीकृत रूपमा प्रविधिको पहुँच बजारको सुनिश्चितता र कृषि कर्जा र कृषि बिमाको सुनिश्चितता यी सबै किसिमको सुनिश्चितता भयो भने भूमि बैङ्कको यो बाँझो जमिनमा भूमि बैङ्कको उपयोग पनि हुन सकिन्छ भन्ने त्यो किसिमको भूमि बैङ्कको कार्यक्रम कार्यान्वयन लग्नुपर्ने आगामी दिनहरूमा आवश्यकता छ। त्यस कारण स्थानीय तहकोले अब समन्वय गरेर स्थानीय विशेष कृषि भूमिहरू बाँझो जमिनको उपयोग गर्न सक्यो भने त्यसले अलिकति युवाहरू भूमिहीन, खास गरेर महिला भूमिहीन, दलित र अलि विपन्न साना किसानहरूको बाँझो जमिनको उपयोगलाई चाहिँ सहजीकरण गर्न सक्छ भन्ने मलाई लाग्छ।
अब अघिल्लो नीति 2061 र अहिले यो 22 वर्षमा धेरै परिवर्तन भएको छ, पूर्वाधार विकासमा धेरै अगाडि बढ़िसकेको अवस्था छ। ग्रामीण भेगमा हेर्ने हो भने अधिकांश भागमा सड़क पुगेको छ, सड़कबाट चाहिँ कृषि उपजहरू शहर बजारसम्म ल्याउने वातावरण बनेको छ, बजार पनि बढ़दै गएको छ। सँगै अब प्रविधिको विकासले डिजिटल बजारको खोजी गर्न पनि किसानहरू सक्ने अवस्थामा छन्। अब यो अब नीति कार्यान्वयन आएसँगै अबको 10 वर्षको हाम्रो जुन खालको कृषिको अवस्था छ मुलुकको, कस्तो आउला के अनुमान गर्न सकिन्छ अब अन्त्यमा?
अब यस्तो छ, अब आगामी दशकको कृषि भनेको अब युवा केन्द्रित नै हुनुपर्छ र युवालाई आकर्षण बिना र युवा खास गरेर यान्त्रिकरण र व्यवसायीकरण र कृषिमा अलिकति त्यो आधुनिक प्रविधिको नवीनतम प्रविधि नव प्रवर्तन मार्फत नै कृषिलाई लगाउनु पर्ने हुन्छ। त युवा आकर्षणको लागि त्यो अब जस्तो डिजिटल प्रविधिको प्रयोग एकदम समुच र अहिले खास गरेर जस्तो डिजिटल प्रविधि मार्फत बजारीकरण गर्ने र डिजिटल प्रविधि मार्फत सूचनाको बजारको सूचना, बजारको मूल्यको सूचनादेखि लिएर यो जलवायु जन्ने होइन मौसमको सूचनाहरू लिने, कृषिका प्रविधि र प्राविधिक सेवा दिने कार्यक्रमहरू त्यसलाई डिजिटल प्रविधिबाट डिजिटल सूचना प्रविधि मार्फत नै लाग्नुपर्छ। र अर्को चाहिँ युवाहरूलाई एक आकर्षण बिना चाहिँ यो कृषिलाई मा आधुनिकरण विशिष्टीकरण गर्न कठिन छ। त्यस कारण नवीनतम प्रविधिहरूको जस्तो अहिले यान्त्रिकरणका उच्चतम प्रयोग मार्फत यो श्रमको कम श्रमबाट पनि लागत घटाउने, लागतको न्यूनीकरण र यो प्रोफिटेबिलिटी होइन त्यसको लागि अलिकति हामीले दिगो कृषि जस्तो यो पर्यावरणीय कृषि यसमा कृषि नीतिमा भनिन्छ अलि अर्ग्यानिक उत्पादनमा र उच्चतम मूल्य भएका यो हाम्रो कम्पेरिटिभ एडभान्टेज भन्छौँ तुलनात्मक लाभ भएका वस्तुहरू जहाँ जहाँ सडक यातायात पुगेको छन् उत्तर दक्षिण सडक अनि जस्ता उच्च मूल्यका उत्पादनमा फोकस गर्ने र त्यसलाई व्यवसायीकरण गरेर एभन निर्यातसम्म गर्ने र त्यो खाले संरचनाको विकास मार्फत खास गरेर यो अर्ग्यानिक उत्पादन स्वच्छ होइन विषादी रहित पोषणयुक्त खाने र मौलिक उत्पादनको ब्रान्डिङ प्याकेजिङ गरेर बिक्री वितरण गर्ने डोमेस्टिक र इन्टरनेसनल मार्केटमा गर्न सकियो भने यो कृषि र युवाको आकर्षण पनि हुने र युवा केन्द्रित पनि हुने र कृषिको दिगो उत्थानशील बनाउन सकिन्छ र यसले आत्मनिर्भर उन्मुख कृषिलाई होइन दोहोऱ्याउन सकिन्छ र यो कृषि भनेको यो खालि उत्पादन र आयातलाई प्रतिस्थापन गर्ने मात्र होइन, यो त राष्ट्रको खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हुनाले यो राष्ट्रले नै सबैले यसको यो कृषिमा को विकासमा ध्यान दिनुपर्ने हुन्छ। किनभने एकीकृत रूपमा यो कुनै पनि मन्त्रालयको पनि यसको विषय हो, किन खाना भनेको अब स्वच्छ खाना, स्वस्थ खाना र होइन हामीले यो दिगो कृषि बिना चाहिँ यो राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिँदैन। त्यो उत्थानशील कृषि अर्थतन्त्र र समतामूलक कृषिको विकासको लागि पनि यो यसको लागि लगानी र यसमा अब होइन यसको कार्यान्वयन यो नीतिको कारण गर्न जरुरी छ भन्ने मलाई लाग्छ। र त्यसमा पनि हाम्रो राष्ट्रिय योजनाले यो खाद्य प्रणालीको रूपान्तरणको कुरा गरेको छ, त्यो भने अन्तर मन्त्रालय यो किनभने विशिष्ट कृषि उत्पादन मात्र होइन यो यो खाने प्रशोधनदेखि लिएर यो होइन सबै एकीकृत रूपमा इन्टिग्रेटेड रूपमा जानुपर्छ भनेर यो गरेको यो प्रयास छ। यसमा यो राष्ट्रिय योजनाको यो स्वर योजनाको कुराहरू पनि यसमा समावेश भएका छन् यो नीतिमा। त्यस कारणले नै यो यसलाई कमिटेड रूपमा सरकारले यो लगानी उचित लगानी जनशक्तिको विकास र आवश्यक संरचनागत सुधार गर्न सकियो, सामान्य तिन तहको सरकारको विषयमा सामान्य गर्न सकियो भने यसले
हुन्छ। हुन्छ त, आजका लागि हामीसँग समय यति नै रह्यो, कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हवस् धन्यवाद, यो समय दिनुभएकोमा, मेरो केही कुरा राख्नुहोस्, रेडियो नेपाललाई धन्यवाद।
हामी कुराकानी गर्दैथ्यौं राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनसँग। यो सँगै आजको अन्तर्सम्वाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।